कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरकारमा आज हामीसँग कुराकानी गर्न संघीय सांसद तथा नेकपा एमालेको सचेतक सुनिता बराल हुनुहुन्छ। आज हामी संघीय संसदको प्रभावकारिताको बारेमा उहाँसँग कुराकानी गर्नेछौँ। सुनिताजी नमस्कार, कार्यक्रममा स्वागत छ।
धन्यवाद, नमस्कार।
संघीय संसद चाहिँ संसदहरूको गफिने अड्डा भएको हो।
गफ गर्ने भन्दा पनि छलफल गर्ने त ठाउँ हुँदैन हो, तर अब छलफल भएका विषयहरूको प्रभावकारितामा बरु हामीले छलफल गर्ने, कुरा गर्ने, खबरदारी गर्ने गर्नु पर्ला। तर गफ मात्रै गर्ने ठाउँ भयो भनेर त्यो मर्यादित संस्था र त्यहाँको मर्यादालाई त्यसरी टिप्पणी त नगरौँ, तर प्रभावकारितामा हामीले समीक्षा गर्ने अनि टिप्पणी गर्ने र थप झकझक्याउने कुरामा तपाईँले खबरदारी गर्नुपर्ने हुन्छ होला। र हामी त्यसमा सचेत पनि छौँ, गर्न प्रयास गरिरहेका छौँ, तर हामीले हाम्रा केही विधिगत नीतिगत व्यवस्थाहरू, प्रक्रियागत व्यवस्थाहरू र नीतिगत व्यवस्था सँगसँगै जोडिएका त्यसलाई कार्यान्वयन गर्ने संयन्त्रहरूसँगको समन्वयबाट उठेका विषयहरू प्रभावकारी कार्यान्वयन भए कि भएनन् भन्ने ठाउँबाट चाहिँ हामीले समीक्षा गर्दै प्रभावकारी बनाउन अगाडि बढ्नुपर्ने चाहिँ।
जस्तो नि मान्यज्यू, यो संघीय संसदको प्राय शून्य समयमा जनताका कुराहरू उठ्छन्। यहाँ बाटो भएन, यहाँ पुल भएन, यहाँनिर यो समस्या आयो, अब लागु औषधको बिगबिगी भयो, यसलाई चाहिँ नियन्त्रण गर्नु पर्यो भन्ने कुरा चाहिँ प्राय महत्त्वपूर्ण प्रश्नहरू चाहिँ, महत्त्वपूर्ण सवालहरू चाहिँ शून्य समयमा उठ्ने गर्छ। तर शून्य समयमा उठेका सवालहरूलाई राज्यको कुन अङ्गले सम्बोधन गर्छ र त्यसलाई संसदमा उठेको थियो त्यसले गर्दा हामीले कार्यान्वयन गर्यौँ भनेर भन्छ? लु भन्नु त
होइन, यो त उठेका विषयहरू सम्बोधन त हुने गर्छन्। ती विषयहरूलाई जो कुन मन्त्रालय अन्तर्गत या कुन कार्यक्षेत्र अन्तर्गतको विषय हो भन्ने कुराको टिपोट गरेर सम्बन्धित क्षेत्रले, सम्बन्धित मन्त्रालयले, सम्बन्धित निकायले त्यसलाई समन्वय गरेर कार्यान्वयन गर्ने काम गरेको हुन्छ र गर्नुपर्छ। प्रक्रिया चाहिँ त्यो हो, तर जति छिटो हुनुपर्ने, जति अनुभूति गर्ने गरी हुनुपर्ने भन्ने कुरामा त्यो चाहिँ प्रभावकारितालाई अलिकति कम भएको हो कि भन्ने अनुभूति चाहिँ हामीलाई पनि भएको छ। तर अहिले हामीले पटक पटक खबरदारी गरेर सम्बन्धित मन्त्रीहरूले, सम्बन्धित सरकारवाला मन्त्रालयका व्यक्तिहरूले या मन्त्रीहरूले चाहिँ शून्य समयमा उठेका, विशेष समयमा उठेका र अरू अन्य छलफलमा उठेका विषयहरूलाई समय नै लिएर महिनामा दुई पटक हुन्छ कि या एक हप्तामा एक पटक छ, त्यो हिसाबले नियमित रूपमा हाउस चलेको बेलामा हप्ता दिनमा, नत्र भने अलिकति ग्याप भएर चलेका बेलामा विषय उठानका आधारमा नियमित रूपमा नै संसदमा आएर जवाफ दिने र त्यसलाई क्यालेन्डरमा लानुपर्छ भनेर भनेका छौँ। र त्यो सुरुवात पनि भएको छ। केही अगाडि हाम्रा सरकार सञ्चालन र फेरबदलका कुराले केही अनियमित जस्तो भएको छ, तर अहिले बनेको सरकार सञ्चालन सुरु भए पश्चात यसलाई चाहिँ निरन्तरता दिने काम भएको छ र मन्त्रीहरू मार्फत जवाफदेताको प्रष्टीकरण दिने र कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने काम त्यसरी अगाडि बढेको छ।
जस्तो शून्य समयमा कुरा उठ्यो त्यसले गर्दा चाहिँ योजना आयोगले यो योजना हालो भनेर हामीले 1-2-3 भनेर भन्ने अवस्था छ त
होइन? शून्य समयमा विषय उठेका कारणले योजना हाल्ने भने योजना आयोगसँगै सम्बन्धित भएर कै यो विषय भनेर त हुँदैन, त्यसका आफ्ना प्रक्रियाहरू भएका कारणले नहुने हो। तर विषय उठानको परिपक्वता, त्यसको आवश्यकता, त्यही तहको चाहिँ त्यसको त्यहाँको पहुँचको विषय या पारदर्शिताको विषय अनेकौँ कोणबाट हेरेर सम्बन्धित सरकारवाला पक्षले, निकायले अगाडि बढाएका छन्। मूलत ठुला योजनाहरू भन्दा पनि समसामयिक विषय र दैनिक जीवनमा आइपरेका समस्याहरूसँग सम्बन्धित भएर शून्य समयमा बढी विषयहरू उठ्ने गर्छन् र ती विषयहरू पारदर्शी ढङ्गले अगाडि बढाइएका विषयहरू केही छन्। जस्तो एउटा मात्रै उदाहरण भनौँ, मैले नै केही समय अगाडि चाहिँ अस्पतालहरूमा, मूलत सरकारी अस्पतालमा लामा लामा लाइनहरू बस्ने, टिकट काट्ने कुराकै असाध्यै ठुलो समस्या हुने र त्यसमा लामा लाइनहरू बस्ने कुरालाई रोक्नुपर्छ, नियन्त्रण गर्नुपर्छ या सहज बनाउनुपर्छ भनेर उठाएको विषय चाहिँ तत्कालै स्वास्थ्य मन्त्रालय मार्फत मन्त्रीज्यूले नै जवाफ दिनुभयो र आज चाहिँ काठमाडौँमा अवस्थित ठुलो हाम्रो सरकारी अस्पताल चाहिँ महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा लगभग लाइन विहीनताको स्थिति छ र प्रभावकारी बनेको छ। त्यो बिस्तारै अब यो नीतिगत विषयहरूलाई कार्यान्वयनमा लिएर जाने कुराका एउटा प्रक्रियागत हाम्रा चाहिँ विषयहरू छँदै नै छन्। तथापि पनि केही विषयहरू सम्बोधन कुरा या 100% नभए पनि केही पनि भएका छैनन् भन्ने अवस्थामा चाहिँ हामी छैनौँ। तर फेरि ठुला योजनाहरूका त आफ्ना प्रक्रियाहरू हुन्छन्, त्यसका विधिगत प्रक्रियाहरूसँग जोडेर हेर्दाखेरि तुरुन्तै परिणाम नदेखे तापनि विषयहरू सम्बोधन हुने क्रममा चाहिँ रहेका हुन्छन्।
जस्तो काठमाडौँमा तत्कालै एक्सन लिँदाखेरि देशभरि भयो भन्ने कुरा मान्यजीहरूको अब पार्टीकै सचेतकहरूको पनि बुझाइ त्यस्तो रह्यो भने, अब काठमाडौँ बाहिर चाहिँ त्यसको प्रभाव देखिएन, अब त्यो त मान्यजीहरूले पनि आएर घुमेर हेर्ने कुरा त्यस्तो भइरहेको जस्तो लाग्दैन। अनि काठमाडौँमा भएपछि सबैतिर भयो भन्ने हाम्रो बुझाइ
होइन होइन, काठमाडौँमा भयो त्यस कारणले सबैतिर भयो भन्ने होइन, मैले भने सरकारी अस्पतालहरूमा त्यो काम सुरु भयो, तर सहज बनाउने भन्नुको अर्थ, लामा लाइनहरूलाई छोट्याउने भन्नुको अर्थ, त्यहाँ जनशक्ति थप गर्नुपर्ने आवश्यकता, ती जनशक्ति थप्नका लागि पनि दक्ष जनशक्तिलाई त्यहाँ इनरोल गर्ने कुरा, त्यहाँ चाहिँ सहभागी गराएर काममा जुटाउने कुराका त केही विधिगत प्रक्रिया त हुने भए, उसको दक्षताको मापन हुने भयो, त्यहाँको आवश्यकतालाई आह्वान गर्ने कुरा हुने भयो, त्यस कारणले सबै सरकारी अस्पतालहरूमा गर्नुपर्छ र ती सरकारी अस्पतालबाट नै सहज स्वास्थ्य पहुँच पुर्याउनु पर्छ भन्ने यो अघि मैले दिएको एउटा उदाहरण मात्रै हो। तर सुरुवात त काहीँ न काहीँबाट हुनु पर्यो, सुरुवात भएको कुरा मैले यहाँ जोड्न खोजेको र त्यो सुरुवात चाहिँ देशभरि पुर्याउने कुरामा हामी निरन्तर खबरदारीमा नै छौँ। त्यस्तै अन्य क्षेत्रका पनि कामका विविधताहरू हुन्छन् र ती विविधतालाई प्रभावकारी बनाउने कुरामा सांसदले आफ्नो ठाउँबाट सकेको प्रयास चाहिँ गरिएको छ जस्तो लाग्छ र हामी त्यसमा निरन्तर लागिरहेकै छौँ।
जस्तो अहिले ज्येष्ठ नागरिकको कुरा आयो, ज्येष्ठ नागरिककोलाई चाहिँ सेवा दिने कुरामा सबै यो स्वास्थ्य बिमा लागू भएको अस्पतालहरूमा चाहिँ त्यहाँको अस्पताल विकास समितिले एउटा छुट्टै डेस्क, ज्येष्ठ नागरिक डेस्क भनेर उहाँहरूलाई आउने बित्तिकै लगेर थपक्कै एउटा कुर्सी राखिदिने, एउटा मान्छेले त्यसको चाहिँ सर्भिस दिने, उहाँहरूलाई डक्टरसम्म पुर्याउने, त्यसपछि अस्पतालबाट औषधि लिएर लु जानुहोस् है भनेर घर गेटमा पुर्याइदिने सम्मको व्यवस्था त गर्न नसकिने त होइन होला जस्तो लाग्छ। तर हामीले यो सुविधा अहिले नै हामी युरोप र अमेरिकाको स्टाइलको सुविधा दिने भनेर चाहिँ सुविधा दिन सकिने कुराहरू पनि रोकिरहेको अवस्था जस्तो देखिन्छ नि, किन यस्तो हुन्छ?
होइन, यो जनतालाई सरकारका तर्फबाट सुविधा दिने कुरामा कुन देशमा के गरेको छ भनेर त तुलना गर्नै परेन। हाम्रो देशको स्रोत साधन र को उपलब्धता अनुसार अधिकतम सुविधा दिने प्रयास हामीले गरेका छौँ। कहिलेकाहीँ प्राविधिक रूपमा हाम्रा नीतिगत निर्णयहरू चाहिँ केही अवैज्ञानिक भए कि भन्ने अनुभूति भयो भने हामीले तुरुन्तै सच्याउने काम पनि गरेका छौँ। जस्तो केही समय अगाडि तपाईँले जोड्नु भएको जस्तो ज्येष्ठ नागरिकहरूका हकमा राष्ट्रिय परिचय पत्र बनाउने सन्दर्भ असाध्यै धेरै पेचिलो बनेको थियो, गृह मन्त्रालयले एउटा निर्णय गर्यो तर तल कार्यान्वयन गर्न चाहिँ गाह्रो भएको थियो, त्यसलाई संसदको आवाजकै कारणले शून्य समय लगायतका समयका सन्दर्भमा सांसदहरूले विषय उठान गरेकै कारणले केही सहजता भएको छ। ज्येष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचय पत्र तत्कालै अनिवार्य नगर्ने, उहाँहरूलाई लाइन बस्नु नपर्ने, उहाँहरूको सहजता हुने ठाउँमा गएर फोटो खिचिदिने या त्यसका लागि अरू जनशक्ति परिचालन गर्ने लगायतका ती सँगका सहायक धेरै निर्णयहरू भएर केही सहजता भएको छ। त्यस कारणले केही चाहिँ हामी पहिल्यै परिकल्पना गरेर सहजता बनाउन सक्छौँ कि सक्दैनौँ भन्दा हाम्रा निर्णय गर्ने बेलाका केही निर्णयहरू अपरिपक्व जस्तो देखिएका छन्, तर संसदको सक्रियताका कारणले ती करेक्सन पनि भएका छन्। त्यस कारण आज हामीले हाम्रो स्रोत साधनको अधिकतम उपयोग गर्ने र त्यसमा त्यसलाई जनताको सुविधासँग जोडेर केन्द्रमा राखेर काम गर्ने कुरामा तदारूपताका साथै संसद चाहिँ छ, तर त्यही अनुसारको हाम्रा संरचनाहरू, हाम्रा प्रशासनिक संरचना, हाम्रा निकायगत संरचनाहरूको कार्य प्रभावकारितामा अझ बढी परिष्कृत गर्नुपर्ने आवश्यकता भने छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न संघीय सांसद तथा नेकपा एमालेका सचेतक सुनिता बराल हुनुहुन्छ। मान्यज्यू, जस्तो यहाँले अघि राष्ट्रिय परिचय पत्रको कुरा पनि उठाउनु भयो, खास गरी राष्ट्रिय परिचय पत्र जस्ता यी नयाँ नयाँ योजनाहरू जब सरकारले लिएर आउँछ, त्यति नयाँ नयाँ योजनाहरूमा अनेक खाले झन्झटिला चाहिँ प्रोसेसहरू पनि त्यो सँगसँगै सिराएर लिएर आउँछन्। तर त्यसलाई सहजीकरण गर्ने गरी चाहिँ राज्यको कुनै पनि इकाइ लागिरहेको हुँदैन। जस्तो म एउटा उदाहरण दिन्छु, राष्ट्रिय परिचय पत्र को फोटो खिच्दैखेरि सुरुमै उसले रेकर्ड लिँदैखेरि बायोमेट्रिक गरियो सबै कुराको रिपोर्ट लिएर उसले नम्बर सहित दिएर पठाइदिन्छ। अनि फेरि त्यो परिचय पत्र लिने बेलामा चाहिँ फेरि बायोमेट्रिक गर्नुपर्ने, यो झन्झटिलो, यो त्यसले के अर्थ राख्छ भन्दा हिजो हामीले गरेको काम चाहिँ ठिक भएन त्यस कारणले पुनः चेक गरेको भन्ने अर्थ लाग्छ। यही त्यो खालको प्रयोगशाला बनाउने हो भने जनतालाई अनावश्यक हैरानी किन। यो सँगसँगै जोडिएको कुरा के हो भने त्यही राष्ट्रिय परिचय पत्र आइसकेको छ जिल्ला प्रशासन कार्यालयमा, आयो भने जिल्ला प्रशासन कार्यालयले त्यसलाई खाममा प्याक गरेर सम्बन्धित उसको घरको ठेगानामा हुलाक मार्फत पठाउन किन नसक्ने। अनि जनतालाई धेरै सुविधा हुन्छ भनेर चाहिँ फेरि झन्झट दिएर 80 वर्षको 90 वर्षको आमालाई चाहिँ टेम्पोमा हालेर सिटीमा हालेर ल्याएर जिल्ला प्रशासन कार्यालय घाममा तातो घाममा उभ्याएर लाइन लगाएर अन्त्य दिनुपर्ने किन यस्तो हुन्छ?
होइन, हाम्रा चाहिँ जनशक्तिहरू, हाम्रो स्रोत साधनको उपलब्धताले केही कठिनाइहरू भने छन्। तर नयाँ विषय प्रवेश गर्दै गर्दा कहिलेकाहीँ हामीलाई झन्झट जस्तो पनि लाग्छ। तर अहिले नेपाल सरकारले हाम्रो राष्ट्रिय परिचय पत्र, नागरिकता, ड्राइभिङ लाइसेन्स लगायतका हाम्रा डिजिटल डकुमेन्टहरू चाहिँ सबै एकीकृत प्रणालीबाट वितरण गर्ने र एउटा डकुमेन्ट भएपछि त्योसँग जोडिएर सबैलाई सहजीकरण गर्ने भन्ने प्रणाली पनि हामीले व्यवस्थित गर्दैछौँ। त्यसकारण कहिलेकाहीँ यो नयाँ कुरालाई स्थापित गर्ने क्रममा केही दुःख हुने, केही झन्झट हुने, केही अप्ठ्याराहरू आइपर्ने कुरा स्वाभाविक हो भनेर मान्नुपर्छ। किनभने हामी आज जुन अवस्थामा छौँ त्यो अवस्थालाई स्वीकारेनौँ भने अगाडि बढ्न सक्दैनौँ। आज हाम्रा स्रोत साधनहरूको उपलब्धता, हाम्रो कर्मचारीहरूको उपलब्धताले केही वितरण गर्ने कुरामा पनि झन्झटिलो अवस्था छ। घरमा पुर्याउन सकेको भए राम्रो हुन्थ्यो, अथवा घरमै गएर फोटो खिचेर उहाँहरूलाई परिचय पत्र पनि पुर्याइदिने व्यवस्था गर्न सकेको भए सजिलो हुन्थ्यो भन्ने कुराको अनुभूति जानकारी हुँदा हुँदै पनि हामीले जिल्ला प्रशासन कार्यालयसम्म बोलाउनु पर्ने र त्यहाँ नै त्यहाँबाट मात्रै उपलब्धता गराउनु पर्ने एउटा बाध्यकारी अवस्था छ। यसलाई चाहिँ मैले बाध्यकारी अवस्था भने, यसका हाम्रा केही बाध्यात्मक विषयहरू होला। त्यो सँगसँगै आज हामी समाजको चेतना कहाँ छौँ, हामीले यसलाई कसरी उपयोग गरिरहेका छौँ भन्ने कुरा पनि सँगसँगै जोडिन्छ। राष्ट्रिय परिचय पत्र, नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स भनेको चाहिँ अन्तर्राष्ट्रिय स्तरमा पनि हाम्रो परिचय झल्किने खालका परिचय पत्रहरू, जुन कुरा चाहिँ हाम्रो देशको सुरक्षासँग र व्यक्तिको जीवनको सुरक्षासँग जोडिन्छ। यो राष्ट्रिय सुरक्षासँग जोडिएको विषयलाई हामीले कसरी व्यवस्थित गर्ने भन्ने कुरामा राज्य चिन्तित भएको अनुभूति मलाई चाहिँ हुन्छ। र आज हामीसँग विभिन्न घटनाक्रमहरूलाई हामीले सूक्ष्म ढङ्गले विश्लेषण गर्यौँ भने दोहोरो नागरिकताका विषय, दोहोरो पासपोर्टका विषय, यी कुराले गर्दाखेरि राष्ट्रियतासँग जोडिने नै राष्ट्रिय सुरक्षासँग जोडेर प्रश्न गर्नुपर्ने अवस्थामा पनि हामी छ। त्यस कारणले नागरिकको चेतनामा आएको परिपक्वता र हाम्रो विकास क्रमको चाहिँ अहिले अगाडि बढिरहेको विषयलाई सन्तुलित ढङ्गले अगाडि बढाउँदै उपयोग गर्नुपर्ने अवस्थामा हामी चाहिँ छौँ जस्तो लाग्छ। यसलाई प्रभावकारी बनाउने, एकीकृत प्रणालीबाट सबै सुविधाहरू उपलब्ध गराउने कुरामा नेपाल सरकार अगाडि बढेको छ र यसको सफल कार्यान्वयन हुँदाका समयमा छिटै हुनेछ भन्ने विश्वास छ। र त्यो हुँदाखेरि चाहिँ नागरिकले सहजतापूर्वक आफूलाई आवश्यकता पर्ने, आफ्ना लागि आवश्यकता पर्ने कागज पत्रहरू उपलब्ध गराउन सहजीकरण हुनेछ।
तपाईँ फेरि पनि रेडिमेड जवाफमै हुनुहुन्छ। जस्तो अहिलेसम्म गर्दै आएको कुरा चाहिँ कार्यालयमै उपस्थित गराएर जनतालाई दिने सेवा हो, तर राज्यकै इकाइ पुग्दैछ नि त, घरमै पुग्दैछ। हाम्रो हुला कार्यालयको काम के त भन्दा हुला कार्यालयले चिठी बोकेर घरमै पुग्दैछ, उहाँको मोबाइल नम्बर ट्रेस गर्छ, उसले चेक गर्छ, उहाँको घरको ठेगाना चेक गर्छ। त्यसो गर्दाखेरि चाहिँ उसो घरमै सेवा पुग्दैछ भने हामीले त्यो कुरालाई चाहिँ हुन सक्दैन होला भन्ने परिकल्पना किन गर्ने? किन हामी त्यसलाई व्यवस्थित गर्न सक्दैनौँ त? गर्न नसकिने कुरा चाहिँ जस्तो ड्राइभिङ लाइसेन्स अहिले 2-3 वर्ष आएको छैन, अहिले नागरिक एपबाट सञ्चालन गर्ने भनेको छ भन्न चाहिँ, तर अब त्यही पुरानो ड्राइभिङ लाइसेन्स देखाउनु बित्तिकै हुने गरेको वातावरण किन नमान्ने? उसले त त्यहाँ ट्रेस गर्दा त भेटिहाल्छ होइन। अर्को कुरा, पासपोर्टहरू पनि जुन आएको छ त्यो चाहिँ होम डेलिभरी गरिने कुरा चाहिँ हाम्रो राज्यकै इकाइ त्यहाँ पुगेर गर्ने कुरा चाहिँ हुन सक्दैन कि यो खतरा हुन्छ कि भन्ने? हामीले संयन्त्र चाहिँ दर बनाउँदा हुन्छ नि त, हामीले टेक्निक दर बनाउँदा हुन्छ नि त, जनतालाई चाहिँ धेरै टर्चर नहुने गरी जनतालाई सहज सेवा पुग्ने गरी त गर्न सकिन्छ नि, किन यसमा चाहिँ हाम्रो ध्यान पुग्दैन र?
यो ध्यान पुगेकै छ। हिजो र आजको तुलना, विकास क्रम चाहिँ तुलनात्मक रूपमा हुने गर्छ। हिजो हामीले जिल्लाभरिबाट एक ठाउँबाट मात्रै सिफारिस लिएर नागरिकता बनाउने या सिफारिस लिने काम हुन्थ्यो भने आज हामी आफ्नै नजिकको वडासम्म पुगेका छौँ र घरसम्म पुग्ने क्रममा छौँ। त्यस कारणले आजै सबै कुरा हामीलाई परिकल्पना गर्यौँ, त्यस कारणले हातमै आइपुग्छ भन्ने कुरा चाहिँ यो यथार्थ एकदम यो परिपक्व कुरा होइन जस्तो लाग्छ। र तपाईँले भन्नुभएको जस्तो विषयहरू त रेडिमेडै हुन्छन्, जुन बनिसकेको छ त्यसलाई नै रेडिमेड भनिने हो र जुन प्रक्रियामा छ त्यसलाई हामीले प्रक्रियाकै रूपमा बताउने हो। आज ढाँडछल गरेर मैले चाहिँ होइन भइराखेको छ भने पनि भएको यथार्थलाई विश्लेषण गर्न सक्ने नेपाली जनताको चेतना छ। त्यस कारणले आज हामी हिजोभन्दा सङ्घीय संरचना अन्तर्गत आइसकेपछि आज हामी गाउँ टोल नजिकसम्म पुगेका छौँ र यो क्रमलाई विकसित बनाउँदै हामी घरसम्म पुग्छौँ भन्ने कुराको योजना हो र यो योजनालाई कार्यान्वयन सफलतापूर्वक सम्पन्न गर्नका लागि सफल बनाउनका लागि चाहिँ राज्यले संरचनागत रूपमा सुधार गर्दै त्यो पहुँचलाई सहज बनाउनु पर्छ भने यो सहजतापूर्वक प्राप्त भएको पहुँचलाई उपयोग गर्दै सकारात्मक ढङ्गले उपयोगिताका लागि चाहिँ नागरिकहरूको तहबाट सहयोग पनि गर्नुपर्ने आवश्यकता छ। यसलाई हामीले हिजो थियो यति थियो आज यति भयो र भोलि पनि हुनेछ भन्ने कोणबाट हेरेर सकारात्मक भएर हामी सबै सहयोगी बन्यौँ भने हाम्रो परिकल्पनाको घर घरमा पुगेर नागरिकलाई सेवा दिने कुरा छिटै प्राप्त हुन्छ र त्यो सम्पन्न।
जस्तो त्यसको लागि हामीले पूर्वाधारको पनि त विकास गर्नुपर्छ नि त। जस्तो अहिले मैले उठाउनु खोजेको कुरा के हो भने तत्कालै दिन सकिएन अरे ल, एक्सर्साइज त भएको छ संसदमा, जनतालाई होम डेलिभरी सर्भिस दिने एक्सर्साइज भएको छ, ठिक छ। अनलाइनबाट चाहिँ अहिले हामीले निवेदनहरू माग गर्ने, अनलाइनबाटै उहाँहरूको सबै डकुमेन्ट्सहरू पुरा गर्ने कुरा अहिले तत्काल गर्न नसकिएला, हाम्रो चाहिँ अनलाइन सिस्टम व्यवस्थित नभइसकेको होला। कम्तीमा अफिसमा गएर डकुमेन्टेसन गरिसके पछाडि, कागजातहरू बुझाइसके पछाडि तयारी सामानहरू घरमै पुर्याउने व्यवस्था चाहिँ पनि गर्न नसकिने भन्ने चाहिँ त्यो अलिकति असहौँदो कुरा हो। त्यस कारणले कम्तीमा गृह कार्य गर्दै गर्नु पर्यो, तपाईँहरूले कम्ती यो विषयमा किन गर्न नसक्ने भनेर सोच्नु पर्यो, कम्तीमा यो त हुँदैछ भन्ने जनताले अनुभूत गर्न त पाउनु पर्यो नि, होइन र?
होइन, पक्कै पनि हुँदैछ। परिणाम प्राप्त भएपछि मात्रै अनुभूति गर्ने पनि एउटा विधि त होला, तर जनताले घरबाटै उपयोग गर्ने गरेका आवश्यकताहरूका विषयमा एकीकृत रूपमा नै, मैले अघि पनि फेरि पनि दोहोऱ्याएँ, एकीकृत रूपमा नै एउटा विषयको मात्रै सम्बोधन गरेर पर्याप्त नहुने कुराको जुन अनुभूति र आवश्यकताको विषय हो त्यसलाई एकीकृत रूपमा नै सुविधा सम्पन्न गरेर घर घरमा हातमा भएका मोबाइलहरूमा नै त्यसलाई उपयोग गर्ने गरेको प्रणालीलाई विकसित गरिँदैछ र त्यो विकसित भएको प्रणाली मार्फत हामीले जनताको सुविधाको पहुँचलाई त्यहाँसम्म पुर्याउँछौँ।
जस्तो नि मानेज्यू, मैले एउटा सानो उदाहरण दिन्छु। जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्रको फोटो खिच्दाको अवस्था होस् या पासपोर्टको फोटो खिच्दाको अवस्था होस्, त्यो कार्यालयबाट के भन्छ भने फर्म भरेर आइज, अनलाइन फर्म भर भन्छ। अनलाइन फर्म भर्न बाहिर जानुपर्छ, त्यो अनलाइन भरिएको फर्मको आधारमा उसले त्यहाँ सबै कुरा डकुमेन्टेसन गरिरहेको हुँदैन, त्यहाँ धेरै कमी कमजोर गल्तीहरू हुन्छ, भित्र सच्याएको हुन्छ। आखिरी भित्र सच्याउनै पर्छ, सबै कुरा गर्नुपर्छ भने जनतालाई अनावश्यक रूपमा 500 रुपियाँ खर्च गर्ने गरी बाहिर अनलाइन फर्म भर्न किन लाउने? यस्तो खालको झन्झटिलो समस्या बनाएको छ कि अलिअलि भए पनि खर्च बाहिर जाओस् भन्ने गरेको कन्सेप्ट बनाएको छ। अनि कुनै द्रुत सेवा दिने भनेको छ, द्रुत सेवामा पनि चित्तबुद्ध ढङ्गले सेवा उपलब्ध भइरहेको छैन, होइन? जब सरकारले गर्नै सक्दैन, त्यही तपाईँको लाइसेन्सै कुरा गर्ने हो भने लाइसेन्स त्यो छापेर कार्डै दिन सक्दैन भने त्यो खालको योजना किन ल्याएको? कम्तीमा हामीले यो गर्न सकिन्छ कि सकिँदैन भनेर संसदमा त छलफल हुनुपर्छ होला नि त, कि संसदले यस्तो कुराहरू छलफल गर्दैन कि जे आउँछ त्यसै लु यस्तो गर्ने भने चाहिँ जाने, त्यसको चाहिँ अँध्यारो पक्षहरू, त्यसका उज्याला पक्षहरू, त्यसका सम्भावित खतराहरूको बारेमा कुनै छलफल गर्दैन? मैले यो कुरा बुझ्न खोजेको
होइन, संसदमा त मूलत नीतिगत विषयहरूकै छलफल हुने हो, नीतिगत विषयलाई कार्यान्वयन गर्ने त राज्यका संरचनाहरू छन्। संसदबाट निर्णय हुने, छलफल हुने भनेको आज हामीले जनतालाई अनलाइन मार्फत पनि विषय के अरे सेवाहरू पुर्याउन सक्ने कि नसक्ने भन्ने कोणबाट छलफल हुन्छ र कार्यान्वयनमा जाँदाखेरि संरचनागत विषयमा देखिएका केही कमजोरीहरू, केही अपरिपक्वताहरू, यसमा पूर्ण रूपमा गल्ती भन्दा पनि अपरिपक्वताहरूलाई अझ बढी सच्याउनु पर्नेछ। हिजो त अनलाइन हामीले फर्म भर्ने कुराकै परिकल्पना गर्न सक्दैनथ्यौँ, हिजो चाहिँ आज मोबाइलमा सूचना आउने, मैले घरमा बसिरहेका बेला मेरो चाहिँ नागरिकता बन्यो या पासपोर्ट बन्यो तपाईँ लिन आउनुहोस् भनेको सूचना मेरो हातमा भएको मोबाइलमा या त्यो मसँग मार्फत आइपुग्ने कुराको त्यो पनि परिकल्पनै नगर्ने समय पनि थियो। तर आज त घरमै बसेका बेला त्यहाँ मेरो बनेछ डकुमेन्ट, म लिन जाँदाखेरि अब प्राप्त गर्छु भन्ने सूचनासम्म आइपुग्ने अवस्थामा हामी पुगेका छौँ। प्रविधिको विकासक्रम, पूर्वाधार निर्माणको विकासक्रम चाहिँ यो नियमित रूपमा भइराख्ने प्रक्रिया हो र यसलाई परिष्कृत गर्दै जाने विषय नै हो। त्यस कारणले आज भइरहेका केही अपरिपक्वताहरूलाई सच्याउनु पर्ने आवश्यकता छ। हामी एकदमै धेरै समृद्ध अवस्थामा पुगिसकेका छैनौँ भन्ने कुराको सच्चाइलाई आत्मसात गर्दै भएका विषयहरूलाई उपयोग गर्ने कुरा नै आजको यथार्थ र वास्तविकता हो। यसमा थप परिष्कृत गर्ने कुरा, थप प्रभावकारी बनाउने कुरामा चाहिँ तपाईँले भन्नुभएको जस्तै संसदमा बजेट बनाउने बेलामा, नीति कार्यक्रम बनाउने बेलामा हामी प्रशस्त छलफल गर्छौँ, तर हामीले नीति कार्यक्रममा ल्याएका विषयहरूलाई बजेट मार्फत सम्बोधन गर्ने कुरामा पनि देशमा उपलब्ध स्रोत साधनको उपलब्धता र त्यो स्रोत साधनलाई उपयोगी बनाउने कुराको प्रभावकारितासँग जोडिन्छ र त्यो प्रभावकारी बनाउने कुरामा मूलत संसदमा आउने कानुनी विषयहरू, त्यहाँका चाहिँ प्रक्रियागत विषयहरू र केही कानुनी अप्ठ्याराहरू छन् भने त्यसलाई सहजीकरण गर्नका लागि भने संसदमा प्रशस्त छलफल भएका छन्। त्यहाँ भएका छलफलहरूलाई कार्यान्वयन गर्न कानुन निर्माण गरेर हामीले तल पठाउने गर्छौँ र ती कानुन बनेका कानुनहरूलाई कार्यान्वयन गर्ने कुरामा सबै संरचनाहरू उत्तिकै प्रभावकारी ढङ्गले सक्रियतापूर्वक काम कारवाहीमा अगाडि बढाउने कुरामा भने हाम्रा अझ पनि केही सच्याउनु पर्ने विषयहरू छन्। त्यसमा संसदको ध्यान पुगेको छ, सरकारको पनि ध्यान पुगेको छ होला भन्ने मलाई लाग्छ र यो कुरा नियमित रूपमा तपाईँ हामीले यसरी नै विषय उठान गरिराखेर खबरदारी गरिराखेर छलफल गरिराखेर यहाँ कमजोरी भयो भन्ने कुरालाई इङ्गित गरिराखेर नै समाधान गर्ने हो र हामी त्यो बाटोमा नै छौँ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न संघीय सांसद तथा एमाले सचेतक सुनिता बराल हुनुहुन्छ। मानिज्यू, एउटा यी संसदीय समितिले तयार गरेको रिपोर्टको आधार भनेर राज्यसभाका अध्यक्ष रवि लामिछाने विरुद्ध सहकारीको रकम चाहिँ दुरुपयोग गरेको भन्ने कुराले उठाएर चाहिँ कारवाहीको प्रोसेस अगाडि बढेको छ। यो प्रोसेस चाहिँ यो रवि लामिछानेलाई घेराबन्दी गरेको होइन?
यो चाहिँ कस्तो हुन्छ भने बुझाइ त राख्न पाइयो, तर बुझाइ चाहिँ जे हो त्यही बुझाइ राख्यो भने मात्रै सजिलो हुन्छ। रवि लामिछानेलाई घेराबन्दी गर्नुपर्ने, आज नेकपा एमालेको नेतृत्वमा सरकार सञ्चालन छ त्यस कारणले एमाले घेराबन्दी गर्यो कि भन्ने कुरा कुनै कोणबाट सुहाउँदो कुरा होइन। अहिलेको सरकारले गरेको के भने यसमा एमाले या अर्को पार्टी भन्न जरुरी पनि छैन। हिजो संसदको विषय संसदमा चाहिँ असाध्यै ठुलो आवाजमा संसदीय समिति छानबिन समिति बनाउनु पर्छ भनेर विषय उठान गर्नेहरूलाई समर्थन गर्ने पनि राष्ट्रपा सहितका राजनीतिक दलहरू नै हुन्। अझ त्यति बेला त नेकपा एमाले त के पक्षमा थियो भने होइन संसदीय सुनवाई समिति नै बनाउनु पर्दैन होला, अन्य तहबाट राज्यकै संरचनालाई उपयोग गरेर छानबिन गरौँ भन्ने ठाउँमा हुँदा पनि संसदीय छानबिन समिति बनाउने परिस्थितिको निर्माण भयो र संसदीय छानबिन समितिले तोकेको समयभित्र संसदबाट अनुमोदन गरेका सदस्यहरू राखेर बनाइएको समिति थियो। त्यो संसदबाटै समिति पनि अनुमोदन गरायो र ती त्यो समितिले गरेको अनुसन्धानको या उहाँहरूले गरेको ल्याएको रिपोर्टलाई पनि संसदको सिङ्गो संसदभरिका सबै दलले सबै सदस्यले पास गरेको अवस्था हो। संसदमा समिति मार्फत संसदीय समितिले बनाएको रिपोर्ट पेश गरिसकेपछि सरकारलाई हस्तान्तरण गरियो, सरकारले त्यो समिति उपर अध्ययन गरेर आफ्नो काम कारवाही अगाडिको जुन चाहिँ सामान्य एउटा प्रक्रियागत विषय हो त्यसमा रवि लामिछाने पनि त्यो विषयसँग सम्बन्धित भएर पर्ने एउटा पात्र त्यो संसदीय समिति छानबिन समितिले निर्कुल गरेको या त्यो चाहिँ उहाँ त्यो निष्कर्ष निकालेको विषयसँग जोडिएको रवि लामिछाने भन्ने व्यक्ति राष्ट्रपाको सभापति हुने कुरा चाहिँ संयोग हो। सहकारीको रकम अपचलन गर्ने कुरामा जोडिएको व्यक्ति रवि लामिछानेलाई अहिले राज्यले अनुसन्धान पक्राउ पुर्जी गरेर प्रहरीको चाहिँ निगरानीमा अनुसन्धान गरिरहेको अवस्था हो। यसमा घेराबन्दी गर्ने अर्को के गर्ने भन्ने कुराको प्रश्न चाहिँ यो एकदम हास्यास्पद प्रश्न हो। हिजोका दिनमा पनि गलत काम गर्नेहरूलाई अनुसन्धानको दायरामा ल्याउने र उनीहरूका कामका आधारमा कारवाही गर्ने कुरा व्यक्तिको पद या उसको पहुँच या उसको दल नहेरिकन गरिएका हामीसँग प्रशस्त दृष्टान्तहरू छन्। अहिले नै हेर्ने हो भने पनि हाम्रो पार्टीको एकजना सांसद निलम्बनमा हुनुहुन्छ टोपबहादुर रायमाझी, जो चाहिँ हाम्रो पार्टीको सचिव हुनुहुन्थ्यो। उहाँ चाहिँ हिरासतमै बसेर आफ्नो कारवाही चाहिँ अथवा उहाँले आफ्नो तर्फबाट अदालतमा मुद्दा चाहिँ चलिरहेको अवस्था छ, संसदमा उहाँ निलम्बनकै अवस्थामा हुनुहुन्छ। त्यस कारणले यस्ता प्रक्रियाहरू घटनाक्रम अनुसार र आफूले गरेका काम कारवाही अनुसार अनुसन्धानको दायरामा ल्याएर अनुसन्धान गर्न पाउने राज्यको अधिकार हो, स्वाभाविक नियमित कानुन अनुसारको प्रक्रिया हो। यसलाई घेराबन्दी भन्ने अनि कानुन के अदालतमा प्रवेश गरेको विषय या अनुसन्धान भइरहेको विषयलाई प्रभावित गर्ने गरी सडकमा नाराबाजी गर्ने अनि सडकबाट अनेकौं टिका टिप्पणी गर्ने राज्यका संयन्त्रहरूलाई नै कमजोर बनाउने हतोत्साही बनाउने गरी एउटा दलका रूपमा स्थापित हुँदै गरेका पार्टीका जो चाहिँ निर्वाचित सांसदहरूले गर्ने कुरा चाहिँ बरु हास्यास्पद र यो असाध्यै अशोभनीय बनेको छ। यो अशोभनीय कुरालाई रोक्नुपर्छ र हामीले संविधानमा लेखेको विधिको शासन मान्ने कुरालाई सबैले आत्मसात गर्नुपर्छ। त्यस कारणले आज रवि लामिछाने एउटा पात्रका रूपमा त्यहाँ पर्दै गर्दा त्योसँग जोडिएका सबैले सहयोग गर्नुपर्छ भन्ने कुराको चाहिँ म राष्ट्रपाका साथीहरूलाई लगायत यो रेडियो सुनिराख्नुभएका सबैलाई पनि के अनुरोध गर्न चाहन्छु भने हामीले विधिको शासन स्थापना गर्ने हो र गलत काम गर्नेलाई उस उसले गरेका कामका आधारमा कार्यवाहीको भागीदार बनाउने कुरामा हामी सबैले सहयोग गर्नुपर्छ। यसमा दलको आधारमा कुन दलमा आबद्धता थियो या ऊ चाहिँ कुन पदमा अवस्थित थियो, ऊ कहाँ थियो भन्ने कुरा आधारमा कसैलाई पनि कारवाही गरिँदैन र गरिएको छैन। राज्यका संयन्त्रहरूमा चाहिँ हामीले विश्वास गरेनौँ भने हामी राज्यलाई सफल बनाउन, राज्यका संयन्त्रहरूलाई सफल बनाउने कुरामा फेरि सहयोगी बन्न सक्दैनौँ। राज्यभन्दा माथि र संविधान कानुन भन्दा माथि हामी कोही पनि हुँदैनौँ। त्यस कारणले कानुनी आधारमा स्वाभाविक एउटा प्रक्रियागत रूपमा अगाडि बढेको विषय हो। यसमा अनुसन्धानबाट आएका प्राप्त भएका चाहिँ निष्कर्षहरूलाई कार्यान्वयन गर्ने तहसम्म पुर्याउनका लागि रासोपाका साथीहरूले पनि सहयोग गर्नुपर्छ भन्ने लाग्छ र यो एउटा स्वाभाविक प्रक्रियामा राज्यले गरिरहेको एउटा कामको विषय हो।
अहिले हामी रेडियो भिजन 101.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न संघीय सांसद तथा एमाले सचेतक सुनिता बराल हुनुहुन्छ। मानिज्यू, जस्तो विगतको सरकारले पनि चाहिँ राजनीतिक दलका नेताहरूलाई नै चाहिँ कारवाही गरेका दृष्टान्तहरू छन्, जस्तो चाहिँ चिरञ्जीवी कुमार वागले, त्यसपछि जेपी आनन्द, त्यसपछि विजय कछेदार, त्यस पछाडि खुमबहादुर खड्का, त्यस पछाडि अहिले अघिल्लो गृहमन्त्री बालकृष्ण खाँड लगायतका कतिपय नेताहरूलाई पक्राउ गरेको छ। तर सँगसँगै के देखिन्छ भने पक्राउ परेका कतिपय मान्छेहरू चाहिँ तत्कालै रिहाई भएको चाहिँ उदाहरणहरू पनि देखिन्छन्, जस्तो माओवादीका नेता कृष्णबहादुर मोहरा, त्यस पछाडि कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरैया, अब कृत्य नागरिकतामा परेको मान्छे समाचार लेखो भनेर उहाँको पनि त्यसरी रिहाई भएको छ। यस्तै गरी के अरे अवस्था सुधार गर्छु, सुशासनको लागि लड्छु भनिरहेका रवि लाइन्सहरूलाई पनि यसै गरी उन्मुक्ति दिने गरेको यो खेल त होइन।
यसमा चाहिँ कामको आधारमा कानुनले कारवाही गर्छ या कानुनले आफ्नो काम गर्छ भन्ने हामीले विश्वास गर्ने हो र उहाँले गरेका हिजोका दृष्टान्तहरू हेर्दाखेरि पनि र आजको अवस्थालाई हेर्दा पनि व्यवस्था परिवर्तन पश्चात अवस्था परिवर्तन गर्नुपर्छ। मान्छे व्यक्तिको नागरिकको दैनिकीसँग जोडेर जीवनको समृद्धिलाई हामीले व्यवस्थित गर्नुपर्छ भनेर त हामी सबै लागेकै छौँ। उहाँहरूको पनि त्यो उद्देश्य होला, कुरामा चाहिँ उहाँहरूले मिठै कुरा गर्नुहुन्छ, तर उहाँहरू राजनीतिक दलसँगको आबद्धता या दलीय दलसँगको उहाँको उपस्थिति यो अहिले भइरहेको अनुसन्धानसँग जोड्न आवश्यक छ जस्तो मलाई लाग्दैन। किनभने उहाँले गर्ने कुरा र कामका विषय सन्दर्भहरू हेऱ्यो भने कुनै पनि तादम्यता नमिल्ने खालको देखियो यसरी हेर्दाखेरि। तर हामी के चाहँदैनौँ भने, या नेकपा एमाले के भनिरहेको छैन भने, दलीय आधारमा के गर्दैछ भन्ने भन्दा पनि उनले गरेका कामहरू त जनतालाई अप्ठ्यारो पर्ने गरी, जनतालाई दुःख पीडा हुने गरी हुन हुँदैन थियो। कानुनी दायराभित्र रहेर गर्नुपर्थ्यो। कानुनी दायराभित्र नभइकन अनेकौँ उजुरीहरू प्राप्त भएका आधारमा गरिएको अनुसन्धान हो। त्यस कारणले उहाँहरूले पीडित बनाएका चाहिँ व्यक्तिहरूका उजुरीको चाहिँ सुनवाई गर्नुपर्ने राज्यको दायित्व हो र त्यो दायित्व राज्यले पुरा गरिरहेको अवस्था हो। यसमा उसको उद्देश्य के थियो भन्ने कुरा, आज चाहिँ करोडौंको ठगी गर्ने, जनताहरूलाई पीडा दिने, अनि मेरो उद्देश्य एकदम राम्रो थियो, देश बनाउने थियो भनेर छुटकारा प्राप्त गर्ने हो भने त राज्यमा कानुनको र सुशासनको के अर्थ भयो र? त्यस कारणले राज्यले आफ्नो काम गर्ने हो, उहाँहरूको राष्ट्र निर्माणसँग जोडिएको पवित्र उद्देश्यलाई सम्मान गर्ने हो। तर त्यो सम्मान गर्दा गर्दै व्यक्तिले गरेका खराब कामहरूलाई त राज्यले आफ्नो कानुनी दायराभित्र ल्याएर कारवाही गर्ने र अनुसन्धान गर्ने प्रक्रियामा छौँ। अनुसन्धानलाई नै यति धेरै आत्तिनु पर्ने गरेको अवस्था पनि होइन। राज्यले चाहिँ अनुसन्धान गर्न प्राप्त गर्ने अधिकारीहरू या निकायहरू हामीले निर्माण गरेकै यसका लागि हो। उहाँले चाहिँ होइन, कसैलाई पनि केही गरेको छैन, उहाँले त्यो चाहिँ आएका उजुरीहरू गलत रहेछन् भने त अनुसन्धानका एउटा निश्चित समय पश्चात प्रहरी निकाय या त्यहाँ अनुसन्धान अधिकृतहरूले दिएको रिपोर्टका आधारमा स्वाभाविक रूपमा उहाँ चाहिँ बाहिर आएर काम कारवाहीमा फर्किने अवस्था बनि नै हाल्छ। तर गलत गरेको रहेछ भने त व्यक्तिको कहाँ छ, उसले के बोलेको थियो या के हो भन्ने कुरा भन्दा पनि उसले गरेको काम नै प्राप्त हुन्छ र त्यो कामका आधारमा उहाँले चाहिँ आफ्नो काम अनुसारको परिणामको भागीदार बन्नुपर्ने कुरामा जो कसैले पनि छुटकारा पाउँदैन, त्यसमा रवि लामिछाने मात्रै छुट्टै व्यक्ति होइन। यो हामीले यो प्रवृत्तिलाई, यो चाहिँ घटनाक्रमलाई, यस्ता खालका अभ्यासहरूलाई निरूपण गर्नुपर्छ भन्ने कुरामा सरकार प्रतिबद्ध छ र हुनुपर्छ भन्ने मात्रै हो आजको।
अब हामी एकदम अन्तिम चरणमा छौँ, मैले छोटोमा जवाब चाहे। नेकपा एमालेका अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको पार्टी केन्द्रीय कार्यालयको सन्दर्भमा अहिले चाहिँ दान लिने कुरा चाहिँ के लेनदेन भएर गरियो भन्ने आशयबाट चाहिँ अदालतमा उजुरी परेको छ, त्यसले गर्दा त्यो रोकिएको पनि छ, के हो यो कुरा? यसरी दान लिएर सत्तारूढ दलले नै दान लिएर चाहिँ पार्टी कार्यालय खोल्ने गर्ने कुरा हो, त्यस्तो खालको कुरा लिगल हुन्छ, के लाग्छ तपाईँलाई?
होइन, यो चाहिँ एउटा स्वाभाविक प्रक्रिया हो। अदालतमा मुद्दा परेका कारणले छलफलमा बोलाइएको छ सम्बन्धित दुईटै पक्षलाई. तर आज हामीले विश्व व्यवस्थामा हेर्यौँ भने आज अमेरिकामा निर्वाचनको सन्दर्भ उठिरहेको छ, हामीले दैनिक रूपमा समाचार सुनिरहेका छौँ. त्यहाँ चाहिँ करोडौँ होइन एउटै व्यक्तिले एकजना उम्मेद्वारलाई खरबौँ रुपियाँसम्म हस्तान्तरण गरेको हामीले समाचार माध्यमबाट सुनिरहेका छौँ. त्यसकारणले राजनीतिक दलहरू आफैमा समृद्ध, आफैमा आर्थिक रूपमा परिपक्व, सबै हिसाबले समृद्ध हुँदैनन्, सबैले कसै न कसैसँग सहयोग लिएर चलाउने कुरा नै आजको चाहिँ यथार्थ कुरा हो. यसमा हाम्रो पार्टीले पनि गरिरहेको छ भने अन्य पार्टीहरूले पनि त्यही गरिरहेका छन्। कोही व्यक्तिले आफ्नो घर खेत, आफ्नो पैतृक सम्पत्ति बेचेर पार्टी कार्यालय बनायो या पार्टीका कार्यक्रम गर्यो भनेको कुरा मैले सुनेको छैन, देखेको छैन. त्यसकारणले शुभेच्छुक शुभचिन्तकहरूले खुसीका साथ दिएको कुरा लिने र सहजीकरण रूपमा चाहिँ हामीले हाम्रा कामहरूलाई नियमित गर्ने भन्ने कुरा नै हो. तर यो प्रश्नबाट हामीलाई के कुराको एउटा अनुभूति भएको छ भने यसमा छलफलबाट चाहिँ दान दिने व्यक्तिले पनि र लिने तर्फबाट पनि हाम्रो पार्टीका तर्फबाट विषयहरू राखि नै हानिन्छ अदालतमा. त्यसकारण यसमा अरू धेरै टिप्पणी नगरौँ. तर एउटा कुराको चाहिँ के रियलाइजेसन भयो भने आज विश्व व्यवस्थामा यति ठुलो रकमहरू हस्तान्तरण गर्दा पनि छलफलको विषय नबन्ने अवस्था चाहिँ निर्वाचन आयोगमा एउटा प्रक्रियागत रूपमा सहयोग लिने दिने कुरालाई व्यवस्थित गर्नुपर्छ र यथार्थ परक बनाउनु पर्छ भन्ने कुराको चाहिँ काहीँ न काहीँ कानुनी रूपमा सम्बोधन गर्नुपर्छ कि भन्ने कुरा चाहिँ खड्केको छ. किनभने आज अपारदर्शी रूपमा लिएका विषयहरू चाहिँ छलफलका विषय नभन्ने तर खुला रूपमा हामीले पारदर्शी बनाउँछौँ. नेकपा एमाले चाहिँ सबै जनताको पार्टी हो र आज बन्दै गरेको पार्टी कारणले पारदर्शी रूपमा हामीले यसरी बनायौँ भनेर हामी सबैलाई जानकारी दिन्छौँ भन्ने कुरा चाहिँ छलफलको विषय बन्ने. तर गोपनीय ढङ्गले कसैले थाहा नपाउने गरी रातारात बिल्डिङ ठड्याउने कुरा सबैका पार्टी कार्यालयहरू कसै न कसैको सहयोगबाट नै प्राप्त छन्, यो खुला विषय नै छ. तर त्यो कसैका त्यो गोपनीयता राखिराख्ने कुरा चाहिँ छलफलको विषय नबन्ने कुरालाई हामीले कानुनीको दायरामा ल्याएर पारदर्शी बनाउने कुरातर्फ जानुपर्छ भन्ने कुराको हाम्रो कानुनी व्यवस्था आवश्यकता हो भन्ने कुराको चाहिँ एउटा विषय खड्केको छ. र यो सहयोग लिने दिने कुरा त राजनैतिक दलहरूले, सामाजिक सङ्घ संस्थाहरूले स्वाभाविक रूपमा स्वेच्छाले दिएको चाहिँ सहयोग लिने कुरालाई, अन्यथा लिनुपर्ने अवस्था छैन. तर अदालतमा गइसकेको विषय भएर यसमा छलफलमा आफ्ना तर्फबाट नेकपा एमाले पनि विषय राख्छ, दिने व्यक्तिले पनि आफ्ना विषयहरू राख्नु होला र यो विषय निरूपण हुन्छ, हाम्रो पार्टी कार्यालय निर्माण गर्ने कुरा अगाडि बढ्छ भन्ने कुरामा हामी विश्वस्त छौँ. यो ठुलो एकदम अपराध गरेको विषय होइन, पारदर्शी बनाएको र थप जवाफदेही बनाएको विषय हो भन्ने कुरामा नेकपा एमाले प्रष्ट छ र यसलाई प्रष्ट रूपमा बुझ्नका लागि पनि मैले सबैलाई अनुरोध गर्न चाहन्छु. यो सँगै जोडेर हामीले के पनि हेर्नुपर्छ भने आज एउटा राजनैतिक दलले मात्रै होइन, दललाई त प्रश्न गर्न सजिलो भयो, उसको व्यक्तिसँगको केही कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने हो कि उसको केही विषय हो कि भनेर. तर आज हामीले हेर्यौँ भने हाम्रा विभिन्न सरकारी कार्यालयहरू या प्रहरी प्रशासनका कार्यालयहरू पनि विभिन्न व्यक्तिहरू मार्फत स्वैच्छिक रूपमा सहयोग गरिएका ठाउँमा या अवस्थामा त्यहाँ भवनहरू बनाइएका छन्। अहिलेको हामीले हेर्यौँ भने अधिकांश सरकारी कार्यालय र सरकारी सङ्घ संस्थाहरू चाहिँ कसैले कसैले सहयोग गरेर दिएका व्यक्तिसँगका सामिप्यता भएको ठाउँमा निर्माण भएका छन्। झापा जिल्लामै हेर्ने हो भने पनि धेरै अवस्था त्यस्ता अवस्थाहरू छन्। सरकारी कार्यालयहरू, सरकारी भवनहरू, अस्पतालहरू चाहिँ व्यक्तिले सहयोग गरेका ठाउँमा भवन बनाइएका छन् र ती भवन निर्माण गर्ने कुरामा पनि विभिन्न व्यक्तिहरूको सहयोगको चाहिँ सहभागिता रहेको छ। त्यसकारणले सहयोग गर्ने कुरा एउटा कुरा हो र उसको व्यक्तिको आफ्नो कारोबारको कुरा फरक कुरा हो। आज जसरी नेकपा एमालेलाई प्रश्न गरिएको छ, जसले मिनबहादुर गुरुङले चाहिँ सहयोग गरे बापत उसको व्यक्तिको स्वार्थ छ भनेर, अब यी सबै देशभरिका विभिन्न संयन्त्र बनेका सरकारी कार्यालयहरू बनेका ती व्यक्ति ती संस्थाहरूले त्यो व्यक्तिसँगको सामिप्यताबाट छुटकारा पाउनुपर्छ भन्दै जाँदा हामी कहाँ पुग्छौँ? त्यसकारणले व्यक्तिले आफूले गरेका काम कारवाहीका सन्दर्भ फरक कुरा हुन् र आज हामी सहयोग गरेको विषय फरक कुरा हो। यसमा नेकपा एमालेको राजनीति र नेकपा एमालेको उद्देश्य जुन चाहिँ समृद्ध नेपाल, सुखी नेपाली बनाउने एउटा राष्ट्रिय संकल्प छ, यसमा काहीँ पनि यो विषयको एकाकारिता पनि हुँदैन र संलग्नता पनि हुँदैन भन्ने कुरामा म प्रश्न पार्न चाहन्छु। र हाम्रा हिजोदेखिका अभ्यासहरूलाई आज पारदर्शी बनाउँदै लानुपर्छ भन्ने कुरामा चाहिँ नेकपा एमाले अगुवाई गरेको छ। यो निरन्तरता अरू पार्टीहरूले पनि दिउन्, अरू सङ्घ संस्थाले पनि दिउन् र हामीले खुला खुलस्त रूपमा खुला समाजलाई जसरी स्वागत गरेका छौँ, यसरी नै यस्ता अभ्यासहरूलाई पनि स्वागत गरेर अगाडि बढ्नुपर्ने कुरामा चाहिँ हामी प्रष्ट हुनुपर्छ भन्ने कुरा पनि अनुरोध गर्न चाहन्छु।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
तपाईँलाई पनि यो अवसरका लागि हार्दिक धन्यवाद दिँदै यो रेडियो सुनेर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाहरूमा नमस्कार।
रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा आज हामीले संघीय सांसद तथा नेकपा एमालेका सचेतक माननीय सुनिता बरालसँग कुराकानी गर्यौँ। वास्तवमै संघीय सांसद चाहिँ प्रभावकारी बन्नुपर्छ र आम जनताको सरोकारका कुरा उठेका कुराहरूलाई सम्बोधन गर्ने थलोको रूपमा स्थापित हुनुपर्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भएको छ। यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रमबारे यी सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।